اگلا رکوع بہت ہی خوبصورت ہے، آیت 43 سے 50، ٹاپک لکھ لیجئے، عقلی اور جسمانی نجاست کو دور کریں۔ ایک عقل کی گندگی ہوتی ہے اور ایک جسم کی۔ عقلی نجاست کے لیے شراب حرام ہے، اور جسمانی نجاست کے لیے وضو اور تیمم کے مسائل اس رکوع میں ہم پڑھنے والے ہیں۔ آئیے ذرا سے اس کا ترجمہ دیکھ لیتے ہیں، آیت 43 سے۔ یا ایھا الذین آمنوا لا تقربوا الصلاۃ وانتم سکاریٰ، اے ایمان والو، جب تم نشے میں مست ہو تو نماز کے قریب نہ جاؤ جب تک کہ اپنی بات کو سمجھنے نہ لگو، اور جنابت کی حالت میں جب تک کہ غسل نہ کر لو۔ یعنی دو کیفیات ہیں جس میں ایک انسان نماز سے دور ہوگا، ایک نشہ اور دوسری جنابت۔ کیوں؟ اس لیے کہ نشے میں اس کو پتہ ہی نہیں ہے کہ میں کیا کہہ رہا ہوں، کیسا کر رہا ہوں، ہو سکتا ہے کہ لا کو ماں کہہ دے اور ماں کو لا کہہ دے۔ اور دوسری بات کیا ہے؟ جنابت، کہ جس میں انسان فرشتوں سے بھی دور ہوتا ہے۔ ان دو کیفیات میں نماز ادا نہیں کی جائے گی۔ اور پھر فرمایا، ہاں اگر راہ چلتے گزرنے والے ہوں تو اور بات ہے، اگر تم بیمار ہو یا سفر میں ہو، یا تم میں سے کوئی قضاء حاجت سے آیا ہو، یا تم نے عورتوں سے مباشرت کی ہو اور تمہیں پانی نہ ملے، تو پاک مٹی کا قصد کرو اور اپنے منہ اور اپنے ہاتھ مل لو، بے شک اللہ تعالیٰ معاف کرنے والا بخشنے والا ہے۔ کتنا پیارا ہے ہمارا اسلام، ظاہری باطنی ہر گندگی سے ہمیں دور کرتا ہے۔ کیا تم نے نہیں دیکھا، جنہیں کتاب کا کچھ حصہ دیا گیا وہ گمراہی خریدتے ہیں اور چاہتے ہیں کہ تم بھی راہ سے بھٹک جاؤ۔ اللہ تعالیٰ تمہارے دشمنوں کو خوب جانتا ہے، اور اللہ تعالیٰ کا دوست ہونا کافی ہے، اللہ تعالیٰ کا مددگار ہونا بس ہے۔ بس بعض یہود کلمات کو ان کی ٹھیک جگہ سے ہیر پھیر کر دیتے ہیں اور کہتے ہیں کہ ہم نے سنا اور نافرمانی کی، اور سن اس کے بغیر کہ تو سنا جائے۔ یہ بد دعائیہ کلمات تھے جو اس دور کے کچھ لوگ نبی صلی اللہ علیہ وسلم کے بارے میں بولا کرتے تھے، اور ہماری رعایت کر، لیکن اس کہنے میں اپنی زبان کو پیچ دیتے ہیں، یعنی بات کو ٹوسٹ کر دیتے ہیں اور دین میں تانا دیتے ہیں۔ اور اگر یہ لوگ کہتے کہ ہم نے سنا اور ہم نے فرما برداری کی، آپ سنیے ہمیں دیکھیے، تو یہ ان کے لیے بہت بہتر اور نہایت ہی مناسب تھا، لیکن اللہ تعالیٰ نے ان کے کفر سے ان کو لعنت کی، بس یہ بہت کم ایمان لاتے ہیں۔ اے اہل کتاب، جو کچھ ہم نے نازل فرمایا، جو اس کی تصدیق کرنے والا ہے، جو تمہارے پاس ہے، اس پر ایمان لاؤ اس سے پہلے کہ ہم چہرے بگاڑ دیں اور انہیں الٹا کر پیٹ کی طرف کر دیں، یا ان پر لعنت بھیجیں جیسے ہم نے ہفتے کے دن والوں پر لعنت کی اور اللہ کا کام کیا گیا۔ یقیناً اللہ تعالیٰ اپنے ساتھ شریک کیے جانے کو نہیں بخشتا، اور اس کے سوا جسے چاہے بخش دیتا ہے، اور جو اللہ تعالیٰ کے ساتھ شریک مقرر کرے اس نے بہت بڑا گناہ اور بہتان باندھا۔ کیا آپ نے انہیں نہیں دیکھا جو اپنی پاکیزگی اور تعریف خود کرتے ہیں، یعنی خود کو پاکیزہ سمجھتے اور اپنی تعریفیں کرتے رہتے ہیں، بلکہ اللہ تعالیٰ جسے چاہے پاکیزہ کرتا ہے، کسی پر ایک دھاگے کے برابر ظلم نہ کیا جائے گا۔ دیکھو یہ لوگ کس طرح اللہ تعالیٰ پر جھوٹ باندھتے ہیں، اور یہ حرکت گناہ ہونے کے لیے کافی ہے۔ اس حصے میں ہم نے مختلف چیزیں دیکھی، ذرا نوٹ کیجئے گا۔ اس رکوع سے میں نے آپ نے کیا سیکھا، ایکشن پوائنٹس آف دس رکوع کیا ہیں؟ نمبر ایک، اللہ تعالیٰ کی کتاب کو دل سے ماننا ہے، طہارت کا اہتمام کرنا ہے، سچ بولنا ہے، گمراہی کا خریدار نہیں بننا، دوسروں کی گمراہی کی خواہش نہیں رکھنی، قرآن پاک کے الفاظ کو نہیں بدلنا، اللہ تعالیٰ پر جھوٹ نہیں باندھنا، اپنے آپ کو پاکیزہ نہیں سمجھنا، یعنی خود پسندی سے بچنا، اللہ تعالیٰ کے ساتھ شرک نہیں کرنا، باطل پرستی اختیار نہیں کرنی، اور حق بات پر تانے نہیں دینے۔ یعنی اگر کوئی حق بات پر عمل کر رہا ہو تو اس کو تانے نہیں دینے کہ تم تو بہت نیک ہو گئے اور ایسے ہو گئے ہو۔ کیا پتہ چلا، آپ دیکھ رہے ہیں کتنی پریکٹیکل ٹپس ہیں اس قرآن میں۔ میں یہاں ایک چھوٹی سی بات کہوں جو مجھے ابھی ایک دم دل میں اللہ تعالیٰ نے ڈالی۔ کتنے لوگ ہیں جو اس قرآن کو پڑھتے ہیں؟ سب ہی پڑھتے ہیں نا، پوری امت پڑھتی ہے، قرآن خوانی ہوتی ہے، ایک وقت میں دو دو تین دن سپارے ہو جاتے ہیں، اتنے احکامات ہیں اس میں، یہ کون سوچتا؟ دیکھیے یہ کتاب عمل کی تھی، ہم نے اس کو وظیفوں کی کتاب بنا دیا، اللہ عمل کی توفیق عطا فرمائے۔ اگلا حصہ ہے 51 سے 59، ٹاپک لکھیے شرک خفی کی کچھ اقسام۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ شرک اتنا باریک ہوتا ہے کہ نظر نہیں آتا، जैसे मिसाल आपने हदीस में दी कि अंधेरी रात में काले पहाड़ पर काली चींटी चलती भी नहीं नज़र आती। इस तरह बाज़ दफ़ा हम नहीं चाहते, हम जानते भी नहीं, इरादे से भी नहीं करते, लेकिन शिर्क हो जाता है। इसको शिरके खफी कहते हैं। तो इसमें इंशाल्लाह इसकी एक्साम देखेंगे कुछ। अलम तर इलल लज़ीना ऊतू नसीबा मिनल किताब यूमिनूना बिज़्ज़िब्ति वत्तागूत, क्या आपने इन्हें नहीं देखा जिन्हें किताब का कुछ हिस्सा मिला है, जो बुत का और बातिल माबूद का इत्तेकाद रखते हैं और काफिरों के हक में कहते हैं कि ये लोग ईमान वालों से ज़्यादा राह रास्त पर हैं। यही वो लोग हैं जिन्हें अल्लाह ने लानत की है, और जिसे अल्लाह लानत कर दे तो इसका कोई मददगार न तू पाएगा। अल्लाह के लानत करने से मुराद क्या है कि इनको अपनी रहमत से दूर कर दिया। क्या इनका कोई हिस्सा सल्तनत में है? अगर ऐसा हो तो फिर ये किसी को एक खजूर की गुठली के शिगाफ के बराबर भी कुछ न देंगे। या ये लोगों से हसद करते हैं इस पर जो अल्लाह ताला ने अपने फजल से इनको दिया है। बस हमने तो आले इब्राहिम को किताब और हिकमत भी दी है और बड़ी सल्तनत भी अता फरमाई, फिर इनमें से बाज़ ने इस किताब को माना और बाज़ इससे रुक गए, और जहन्नुम का जलाना काफ़ी है। जिन लोगों ने हमारी आयतों से कुफर किया, इन्हें हम यकीनन आग में डाल देंगे। दुआ कीजिए अल्लाह हमें इस बुरे अंजाम से बचाए। आगे का ज़रा सा तसव्वुर लाइए, अगर कभी हॉस्पिटल में उस डिपार्टमेंट से गुजरे हों जहाँ जले हुए लोग लाए जाते हैं, तो क्या हालात होते हैं? फरमाया, हम इनको आग में डालेंगे, जब इनकी खालें पक जाएंगी हम इनके सिवा और खालें बदल देंगे। और इब्ने अब्बास कहते हैं कि खालों की तब्दीली का ये अमल एक दिन में 70-70 बार भी होगा। क्यों ऐसा करेंगे? ताकि वो अज़ाब चखते रहें। यकीनन अल्लाह ताला गालिब हिकमत वाला है। अल्लाह ताला से दुआ कीजिए अल्लाह हम में से हर एक को और किसी को भी जहन्नुम के करीब भी ना करे। आज दुनिया में शिर्क को पढ़िए, शिर्क खफी क्या है इसको देखिए, इससे पहले कि हम इस दुनिया से इसी हाल में चले जाएं कि हमारे ऊपर कुछ शिर्क के धब्बे हों। ऐसे धब्बों को फिर जलाने के लिए जहन्नुम की आग काफ़ी होगी। दुनिया में अपना मुहासबा करें, इल्म सीखें, अपनी गलतियों की इसलाह करें, तो इंशाल्लाह अल्लाह ताला आखरत के अजाब से और तकलीफ़ों से फिर हमें बचाएगा, और अल्लाह ताला सबको बचा ले। फिर आगे आयत 57 में फरमाया, और जो लोग ईमान लाए और अच्छे अमल किए हम अन करीब इन्हें जन्नतों में ले जाएंगे, जिनके नीचे नहरें बह रही हैं, जिनमें हमेशा हमेशा रहेंगे। इनके लिए वहाँ साफ़ सुथरी बीवियाँ होंगी, हम इन्हें घनी छाँव और पूरी राहत में ले जाएंगे। अल्लाह ताला हमारा ये खूबसूरत इंजाम कर दे। अल्लाह ताला तुम्हें ताकीदी हुक्म देता है कि अमानत वालों की अमानतें इन्हें पहुंचाओ, और जब लोगों का फ़ैसला करो तो अदल और इंसाफ से फ़ैसला करो। यकीनन वो बेहतर चीज़ है जिसकी नसीहत तुम्हें अल्लाह ताला कर रहा है, बेशक अल्लाह ताला सुनता और देखता है। अमानत की अदायगी इस्लाम में बहुत अहम है। जिसमें अमानत नहीं उसमें ईमान नहीं। अल्लाह ताला हमें अमानतों को पूरा करने वाला बना दे। ऐ ईमान वालों, फरमा बरदारी करो अल्लाह की, और फरमा बरदारी करो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की, और तुम में से इख्तियार वालों की, यानी जब कुछ लोगों को तुम पर ज़िम्मेदार बना दिया जाए, उलिल अम्र बना दिया जाए, तो फिर तुम उनकी बात को मानो, मैनेजमेंट से तआवुन करो, रूल्स एंड रेगुलेशंस को फॉलो करो। वरना याद रखिए कि दुनिया का निज़ाम बिगड़ जाएगा। डिसिप्लिन के बग़ैर कुछ भी नहीं हो सकता। इसी चीज़ का यहाँ तذکرہ फरमा दिया। फिर अगर किसी चीज़ पर इख्तलाफ़ करो तो इसे लौटाओ अल्लाह की तरफ और रसूल की तरफ। अगर तुम्हें अल्लाह पर और क़्यामत के दिन पर ईमान है, ये बहुत बेहतर है और इंजाम के एतबार से बहुत अच्छा है। अब इस हिस्से में देखिएगा, अमानतों की बात हुई 56 आयत में, क्या मुराद है? नंबर एक, वो अमानतें इसमें शामिल हैं जो किसी न किसी के पास रखवाई गई होती हैं। इनमें खयानत नहीं करनी चाहिए बल्कि हिफाजत से लौटाएं। आपके पास भी कभी कोई चीज़ रखवा सकता है तो आप उसके अंदर खयानत नहीं करेंगे, बजाय इसके कि वो चीज़ क़्यामत के दिन हमारे लिए एक वबाल बन जाए। फिर इसी तरह अमानतों में ओहदे भी आते हैं, मनासिब। जब आपको कोई मनसब दे दिया जाता है, जिम्मेदारी दे दी जाती है, कभी सियासी बुनियादों पे, कभी नस्ली वतनी बुनियादों, कभी किसी वजह से आपको इधर भी, यहाँ देखिए बहुत सारे लोगों को ड्यूटीज़ मिली हुई है ना, तो आप इसको आराम से समझ लीजिए कि इसका मतलब है कि अपनी ड्यूटीज़ को सही तरह निभाओ। ये नहीं कि सामने कुछ और दिखो, बाद में कुछ और देखो, ढीले हो जाओ, और किसी बुनियाद पे, यानी किसी को उसके ख़ानदान का फ़ायदा देते हुए, रिश्तेदारी ख़ानदान की, ऐसे वक्त में अपनी ज़िम्मेदारियों से पीछे नहीं होना चाहिए और अदल और इंसाफ़ के साथ अपनी ज़िम्मेदारियों को पूरा करना चाहिए। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की रिवायत है इब्ने माजा में, किताबुल अहकाम, हाकिम जब तक जुल्म ना करे, अल्लाह ताला इसके साथ होता है। जब वो जुल्म का इर्तकाब शुरू कर देता है तो अल्लाह ताला इसे इसके अपने नफ्स के हवाले कर देता है। क्यों हज़रत उमर के दौर में अल्लाह की इतनी रहमतें थीं? क्योंकि अदल था, जुल्म नहीं था। आज के दौर में क्यों इतने मसाइब हैं उम्मत मुस्लिमा पे, ख़ास तौर पे? क्योंकि जुल्म है। और इमाम इब्ने तैमिया रहमतुल्लाह फरमाया करते थे कि कोई हुकूमत कुफर के बल पे चल सकती है, लेकिन जुल्म के बल पे नहीं चल सकती। अल्लाह हमारे इस मुल्क से भी जुल्म का खात्मा कर दे। फिर इसी तरह से इस पूरे रुकू से हमने क्या सीखा? अल्लाह और उसके रसूल और ज़िम्मेदारान की इताअत करनी है। 3 सेकंड सोचिए, अल्लाह और रसूल की तो करते हैं अल्हम्दुलिल्लाह, क्या ज़िम्मेदारान की करते हैं? और अगर करते हैं तो शाबाश, और नहीं करते तो नियत करनी है कि आज के बाद करेंगे इंशाल्लाह। अगली बात, अल्लाह की आयतों को मानना है, नेक अमल करने हैं, अमानते हकदारों के सुपुर्द करनी है, लोगों के दरमियान अदल के साथ फ़ैसले करने हैं, अल्लाह और रसूल की इताअत करनी है, झगड़े में फ़ैसले के लिए कुरान और सुन्नत की तरफ रुजू करना है, तागूत को नहीं मानना, काफिरों को सही रास्ते पर नहीं समझना, हसद नहीं करना, अगर इख्तियार मिले तो लोगों को उनके हक देने हैं, हक से मुंह नहीं मोड़ना, और अल्लाह ताला की आयात को मानने से इनकार नहीं करना। अल्लाह ताला मुझे आपको इसकी तौफीक अता फरमाए। अगला हिस्सा है हमारा आयत 60 से 70 तक, इसका टॉपिक लिखिएगा उम्मते मुस्लिमा के फ़राइज़। अलम तर इल्लज़ीना यज़उमून अन्नहुम आमनू बिमा उन्ज़िला इलैक, क्या आपने इन्हें नहीं देखा? ये अंदाज़ होता है सोच दिलाने का कि देखो, गौर करो। किनको? जिनका दावा तो ये है कि जो कुछ आपसे पहले उतारा गया इन पर इनका ईमान है, लेकिन वो अपने फ़ैसले गैर अल्लाह की तरफ ले जाना चाहते हैं, हालांकि इनको हुक्म दिया गया कि शैतान का इनकार करें। शैतान तो ये चाहता है कि बहका कर दूर डाल दे। इनसे जब कभी कहा जाए कि अल्लाह ताला के नाज़िल करदा कलाम की और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तरफ आओ, तो आप देख लेंगे कि ये मुनाफिक आपसे मुँह फेर कर रुके जाते हैं। फिर क्या बात है कि जब इन पर इनके करतूत के बायस कोई मुसीबत आ जाती है तो फिर ये आपके पास आकर अल्लाह की कस्में खाते हैं कि हमारा इरादा तो सिर्फ भलाई और मेल मिलाप ही का था, यानी हम तो ये बात इसलिए कर रहे थे कि सब मिल कर रहें, लड़ाई ना हो, सब एक ही तो हैं, सब मज़हब एक ही तो सिखाते हैं, ये टोन इनकी थी। और ये वो लोग हैं कि इनके दिलों का भेद अल्लाह ताला पर बखूबी रोशन है। आप इनसे चश्म पोशी कीजिए, इन्हें नसीहत करते रहिए और इन्हें वो बात कहिए जो इनके दिलों में घर करने वाली हो, यानी इनके दिलों में उतरने वाली बात कीजिए। अगली आयत बड़ी अहम है, इसको हाईलाइट करके लिख लीजिए। एक इसका सब टाइटल मकसद आमद रसूल, यानी किसी रसूल को दुनिया में क्यों भेजा जाता है। हमने हर रसूल यानी ख़ास तौर पर नबी सल्लम को सिर्फ इसलिए भेजा कि अल्लाह ताला के हुक्म से उसकी फरमाबरदारी की जाए। अगर ये लोग जब उन्होंने अपनी जानों पर जुल्म किया था तेरे पास आ जाते और अल्लाह ताला से इस्तग़फ़ार करते और रसूलुल्लाह भी और रसूल भी इनके लिए इस्तग़फ़ार करते तो यकीनन ये लोग अल्लाह ताला को माफ़ करने वाला मेहरबान पाते। फ़ला व रब्बिका, बड़ी अहम आयत है, इसको हाईलाइट कीजिएगा। नबी सल्लम की इताअत और आपका मुकाम दीन में क्या है उसको समझने के लिए खूबसूरत आयत है। फरमाया फ़ला व रब्बिका, बस कसम है तेरे परवरदिगार की। नोट कीजिए ज़रा, अल्लाह क्या कसम खा रहा है? नबी सल्लम के रब होने की कसम खा रहा है। ये यूनिक अंदाज़ है, पूरे कुरान में आपको यही मिलेगा। ये मोमिन नहीं हो सकते जब तक कि आपस के इख्तलाफ में आपको हाकिम ना मान लें। फिर जो फ़ैसले आप इनमें कर दें, इनसे अपने दिल में किसी तरह की तंगी और ना खुशी ना पाएँ और फरमाबरदारी के साथ कबूल कर लें। यह है किसी के मुसलमान होने का मेयार। ना सिर्फ ये के सुन्नत तरीके, सुन्नत के मामलात को माने, बल्कि उसको दिल की खुशी भी बनाए। चंद सेकंड सोचें, क्या आज हमारी ज़िंदगी में सुन्नतों की माला है? खुशी से मानते हैं? हमारी शादियां, हमारे रहने सहने, पहनने ओढ़ने, खाने पीने, इसमें सुन्नत आएगी और सुन्नत के साथ साथ फिर इसमें दिल की खुशी भी होगी। कहते हैं ना कि अडॉप्ट द सुन्ना, सुन्नत के कल्चर को अपनाओ क्योंकि ये अल्लाह की तरफ से है। फिर इसी तरह फरमाया, अगर हम इन पर ये फ़र्ज़ कर देते कि अपनी जानों को कत्ल कर डालो या अपने घरों से निकल जाओ, तो इनमें से बहुत ही कम लोग ये हुक्म बजा लाते। यानी नातों में अल्लाह के नबी के वारे न्यारे जाना, बड़े बड़े दावे करना बहुत आसान है, किसको मुश्किल लगता है, लेकिन अमली ज़िंदगी में बहुत कम लोग हैं जो नबी के तरीक़ों पर चलते हैं। अल्लाह हमें उन लोगों में शामिल कर दें। और अगर ये वही करें जिसकी इनको नसीहत की जाती है, तो यकीनन यही इनके हक़ में और बेहतर और ज़्यादा मजबूती वाला होगा, और तब तो इन्हें हम अपने पास से बड़ा सवाब देंगे और यकीनन इन्हें राह रास्त दिखा देंगे। और जो भी अल्लाह ताला की और रसूल की फरमाबरदारी करे, वो इन लोगों के साथ होगा जिन पर अल्लाह ताला ने इनाम किया, जैसे नबी और सिद्दीक और शोहदार, नेक लोग, ये बेहतरीन रफ़ीक हैं। इस आयत का नंबर नोट कर लीजिए अगर आप चाहें तो। सूरत फातिहा की तफसीर में यही कोट किया जाता है, सिरातल्लज़ीन अनअमत अलैहिम में फरमाया, ये फ़ज़ल अल्लाह की तरफ से है और काफ़ी है अल्लाह ताला जानने वाला। तो क्या पता चला अल्लाह ताला ने इसमें क्या बताया? सच्चे लोगों का साथ मांगो, सिरातल्लज़ीन अनअमत अलैहिम। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि सच बोलने वाला, अमानतदार, ताजिर, अम्बिया, सिद्दीकीन और शुहदा के साथ होगा। ये तिर्मिज़ी की रिवायत है। अल्लाह ताला हमारे सब के ताजिर ब्रदर्स, जो भी ये ताजिर रहे या जो भी कारोबार में हैं, जो भी बिज़नेस करते हैं, उनको इस एक बात पे अमल करने वाला बना दे। मुख्तलिफ चीज़ें थी इस हिस्से में, हमने क्या सीखा नोट कीजिएगा। नंबर एक, अल्लाह और रसूल की इताअत। ये जो पाँचवा पूरा पारा है ना, अगर इस साल का ये थीम ना होता रिश्ते जोड़ने वाला, तो इसका टॉपिक आपको ये देती। हर साल बोलती हूँ ये जुमले अल्लाह के हुक्म से कि इस पूरे पारे में जितना ज़्यादा अल्लाह की इताअत के साथ रसूल की इताअत का तज़किरा पूरे कुरान में इकट्ठा कहीं नहीं आया। तो इससे भी समझिए कि मेरी आपकी ज़िंदगी में नबी सल्लल्लाहु अलैहि वसल्लम की इताअत का रंग होना चाहिए। तो क्या करना है? अल्लाह और रसूल की इताअत, और इताअत का लफ्ज़ तौन से, खुशी से करना है। रोते धोते दीन पे अमल नहीं करना, बल्कि दिल की खुशी से। फिर लोगों को अल्लाह और रसूल की तरफ बुलाना है, नसीहत करनी है, मुनाफिकों से एराज करना है, नफ्स पर जुल्म हो जाए तो माफ़ी मांगनी है, लोगों को हक बात की नसीहत करनी है, ऐसी बात करनी है जो दिल में उतर जाए, बाहमी इख्तलाफ़ में रसूलुल्लाह से रजू करना है, साबित कदमी दिखानी है, और ईमान पर महज दावे नहीं करने बल्कि अमल से दिखाना है, और मुसीबत के वक्त कस्में खा खा कर अपनी सच्चाई बयान नहीं करनी। अल्लाह करे कि अगर हम इतनी बातों में से आधी भी सीख जाएं, तो अल्लाह ताला हमारे लिए उसको किफ़ायत के दर्जे पे ले आए। कुरान पढ़ने का मकसद अमल है। सिर्फ सुनते जाना, पढ़ते जाना, ये चीज़ अगर काफ़ी होती तो यकीन कीजिए कि आज बहुत सारे लोग इस दीन के ऊपर अमल करने वाले बन चुके होते। हमारा आखिरी हदफ कोशिश के साथ ये होना चाहिए कि हम इसके ऊपर अमल कर लें, अपने आप को बेहतरीन तरीके से इस चीज़ के ऊपर ले आइए। जितना ज़्यादा आप और मैं अपने आप को इस चीज़ के मुकल्लफ करते रहेंगे, उतना ज़्यादा अल्लाह ताला की मदद आती रहेगी, और जितना ज़्यादा आप और मैं अल्लाह ताला के हुक्मों पे चल के ज़िंदगी गुजारेंगे, उतनी ज़्यादा यकीन करें ज़िंदगी आसान होगी। मैं आपको एक छोटी सी मिसाल से समझाऊंगी। जैसे ये हॉल है ना, इस हॉल के अंदर आप देखिए कि पूरा स्केल्टन बना हुआ है। अगर आप ये स्केल्टन निकाल दें तो ये सारी चीज़ें ईंट और मिट्टी का मलबा होगा। सुन्नत हमारी ज़िंदगी को डिसिप्लिन करती है। अब इस हॉल में आप बैठे हैं, दीवारें साइडों पे हैं, किनारों पे हैं, तो आप इससे फ़ायदा उठा रहे हैं। बज़ाहर हमें ये लगता है कि दीन पे अमल मुश्किल है, लेकिन यकीन कीजिए सुन्नत की रोशनी में ज़िंदगी जितनी आसान और ख़ूबसूरत हो जाती है। ये आज़माने वाली चीज़ है, एक दफ़ा आज़मा कर देखिए, फिर आप उस मामले में अपने आप को सुरखरू पाएंगे इंशाल्लाह। आगे है 71 से 76, टॉपिक लिखिएगा, इस्लामी कानून के मुताबिक फ़ैसले किए जाएँ। या अय्युहल्लज़ीना आमनू खुज़ू हिज़रकुम, اے ایمان والو اپنے بچاؤ کا سامان لے لو، پھر گروہ گروہ بن کر کوچ کرو یا سب کے سب اکٹھے ہو کر نکلو، اور یقیناً تم میں بعض وہ بھی ہیں جو پسو پیش کرتے ہیں، پھر بھی اگر تمہیں کوئی نقصان ہوتا ہے تو وہ کہتے ہیں کہ اللہ تعالیٰ نے مجھ پر بڑا فضل کیا کہ میں ان کے ساتھ موجود نہ تھا. یعنی مسلمانوں سے اپنے آپ کو الگ کرتے ہیں اور پھر خوش ہوتے ہیں، کہتے ہیں دیکھا آج کتنی مشکل تھی، شکر ہے میں نہیں گئی، آج بہت کام کرنا پڑا، اگر میں چلی جاتی تو مجھے بھی کرنا پڑ جاتا. حالانکہ ان کو یہ نہیں پتہ کہ جس چیز پہ وہ خوش ہو رہے ہیں یہ ان کے لیے محرومی کی بات ہے. اور اگر تمہیں اللہ کو کوئی فضل مل جائے تو اس طرح گویا تم میں ان میں دوستی تھی ہی نہیں. یعنی اگر کوئی فضل مل جائے تو اپنی محبت جتلاتا کہ دیکھو میں بھی تو تمہارے ساتھ ہی ہوں، کاش میں بھی ان کے ہمراہ ہوتا تو بڑی کامیابی کو پہنچتا. پس جو لوگ دنیا کی زندگی کو آخرت کے بدلے بیچ چکے ہیں انہیں اللہ تعالیٰ کی راہ میں جہاد کرنا چاہیے، اور جو شخص اللہ تعالیٰ کی راہ میں جہاد کرتے ہوئے شہادت پا لے یا غالب آ جائے یقیناً ہم اسے بہت بڑا ثواب عنایت فرماتے ہیں. بھلا کیا وجہ ہے کہ تم اللہ کی راہ میں ان کمزور مردوں عورتوں اور ننھے ننھے بچوں کے چھٹکارے کے لیے جہاد نہ کرو جو یوں دعائیں مانگ رہے ہیں کہ ہمارے پروردگار ان ظالموں کی بستی سے ہمیں نجات دے، اور ہمارے لیے خاص اپنے پاس سے حمایتی مقرر کر دے، اور ہمارے لیے خاص اپنے پاس سے مددگار بنا. جو لوگ ایمان لائے ہیں وہ تو اللہ کی راہ میں جہاد کرتے ہیں، اور جن لوگوں نے کفر کیا وہ اللہ کے سوا اوروں کی راہ میں لڑتے ہیں. بس تم شیطان کے دوستوں سے جنگ کرو، یقین مانو کہ شیطانی ہیلا بالکل ہی کمزور اور بودہ ہے. یعنی ظاہر لگتا ہے کہ شیطان بڑا کامیاب ہے لیکن وہ کامیاب نہیں ہوتا. اس حصے میں ہم نے جہاد کی بات دیکھی. بخاری کی روایت ہے، مسلم میں بھی موجود ہے، کہ اللہ کی راہ کے مجاہد کا ضامن خود اللہ عز و جل ہے، یا تو یہ کہ اسے فوت کر کے جنت میں پہنچا دے گا، جس جگہ سے وہ چلا ہے وہیں اجر و غنیمت کے ساتھ یا تو صحیح سالم واپس لائے گا. یعنی اللہ اپنے راستے میں نکلنے والوں کو کبھی ضائع نہیں کرتا. یاد رکھیے کہ بہت مشکل لگتا ہے انسان کو اللہ کے لیے کچھ کرنا، لیکن اس کا اجر اللہ کے پاس جو ہے اس کو اگر یاد رکھے تو کبھی بھی یہ جد و جہد انسان کو مشکل نہ لگے. یہ بخاری کی روایت ہے 3123. ہم نے اس سارے رکوع سے کیا سیکھا؟ نوٹ کیجئے گا، آخرت کے لیے دنیا کو فروخت کرنا ہے، بیچ دیجئے اس دنیا کو. جیسے کہتے ہیں نا، یہ گھڑی بیچ دو اور اس کے پیسوں سے کچھ اچھا کام کر لو. ہم اس چھوٹی سی دنیا کو بیچیں گے نا، ہمیں بہت بڑی آخرت ملے گی انشاءاللہ. پھر آخرت لینی ہے، دنیا نہیں. پھر مقابلے کے لیے تیار رہنا ہے، اللہ کی راہ میں جد و جہد کرنی ہے، اللہ کی راہ میں شہید ہونے کی تمنا کرنی ہے، شیطان کے ساتھیوں سے لڑنا ہے، جد و جہد سے جی نہیں کترانا، یعنی محنت سے گھبرانا نہیں ہے. ایمان والوں کی مصیبت کے موقع پر خود کو ان سے الگ نہیں کرنا، ایمان والوں کی کامیابی پر حسرت نہیں کرنی، طاغوت کی راہ میں نہیں لڑنا، دنیا کی حقیقت پر غور کرنا ہے اور آخرت کو بہتر سمجھنا ہے. اللہ تعالیٰ اس قرآن کو ہمارے عمل کی کتاب بنا دے، ہم اس میں سے ایک ایک موتی چنیں اور پھر وہ ہماری زندگی کے اندر خیر اور عافیت کے رنگ بھر دے. کیونکہ آپ دیکھیے کہ عمل سے زندگی بنتی ہے، جنت بھی جہنم بھی. یہ خاکی اپنی فطرت میں نہ نوری ہے نہ ناری. کسی کو کسی کا نام، چاہے آپ محمد رکھ دیں یا عبداللہ رکھ دیں، عبد الرحمن رکھ دیں، اس کا نام اس کو نہیں بچائے گا. اصل چیز کیا ہے؟ کام بچائے گا. اور اللہ تعالیٰ مجھے آپ کو یہ کام کرنے والا بنا دے جو ہمیں اللہ تعالیٰ کے پسندیدہ کر دے. آگے ہے 77 سے 87. ٹاپک لکھے گا، دشمن کے مقابلے کی ربانی تربیت. یعنی اللہ تعالیٰ نے کس طرح مسلمانوں کو دشمنوں کے ساتھ معاملہ کرنا سکھایا، اور صحابہ کرام کی کیا خوبیاں تھیں کہ وہ ان چیزوں پہ جم گئے. الم تر الی الذین قیل لہم کفوا ایدیکم واقیموا الصلاۃ واتوا الزکاۃ. اور یاد رکھے یہ اس دور کی آیتیں جب جہاد ابھی فرض نہیں ہوا تھا. مکہ میں مسلمانوں پہ ظلم و زیادتی تھی، بہت تکلیف دی جا رہی تھی، صحابہ کرام کو ٹارچر کیا جا رہا تھا، لیکن حکم کیا تھا؟ ہاتھ روکے رکھو. یہ ہے ڈسپلن، اپنی مرضیاں نہیں کرنی، اپنی پسند سے جو دل چاہا وہ نہیں کرنا. اسلام کا مزاج اجتماعیت کا مزاج ہے. اس لیے فرمایا क्या तुमने नहीं देखा जिन्हें हुक्म किया गया कि अपने हाथों को रोके रखो और नमाज़ें पढ़ते रहो और ज़कात अदा करते रहो। फिर जब इन्हें जिहाद का हुक्म दिया गया तो इसी वक्त इनकी एक जमात लोगों से इस कदर डरने लगी जैसे अल्लाह ताला का डर हो, बल्कि इससे भी ज़्यादा, और कहने लगे, ऐ हमारे रब, तूने हम पर जिहाद क्यों फ़र्ज़ कर दिया? क्यों हमें थोड़ी सी ज़िंदगी और ना जीने दिया? ये भी देखिए बदबख्ती की बात है कि अल्लाह तूने नमाज़ फ़र्ज़ क्यों की जो फिर हम नहीं पढ़ते तो गुनाहगार होते हैं। टोन ये थी कि तू हमें पाबंदियों में ना जकड़ और हमें अपनी मर्ज़ी से जीने दे। आप कह दीजिए कि दुनिया का फ़ायदा तो बहुत ही कम है और परहेजगारों के लिए तो आखरत ही बेहतर है। तुम पर एक धागे के बराबर भी सितम ना किया जाएगा, यानी जुल्म ना किया जाएगा। बाकी रह गई मौत, तो तुम जहाँ कहीं भी हो, मौत तुम्हें आकर पकड़ेगी, चाहे तुम मजबूत कलों में हो। ये अकीदा मुसलमान को बहादुर बनाता है। ऐ नमा कुन तुम युद्रिकुमुल मौत। और अगर इन्हें कोई भलाई पहुँचती है तो कहते हैं कि ये अल्लाह की तरफ से है, और अगर कोई बुराई पहुँचती है तो कह उठते हैं कि ये तेरी तरफ से है। इन्हें कह दो, ये सब कुछ अल्लाह की तरफ से है, इन्हें क्या हो गया कि कोई बात समझने के करीब भी नहीं आते? यानी जब शर आता तो कहते, नऊज़ बिल्ला, नबी सल्लम, ये आपकी वजह से है, ये आपका डिसिप्लिन ठीक नहीं है, और दिस एंड दैट। खैर मिलती तो अल्लाह की तरफ थी। हालांकि फरमाया, तुझे जो भलाई मिलती है वो भी अल्लाह की तरफ से है, और जो बुराई पहुंचती है वो तेरे अपने नफ्स की तरफ से है। इसको नोट कीजिए, आज के बाद ज़िंदगी का ये शोर बनाइएगा, कभी ज़िंदगी में कोई तकलीफ़ आए तो उसको अपनी तरफ लीजिए। ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़ ज़ालिमीन। इसमें भी यही नज़रिया है कि अल्लाह, जो भी तकलीफ़ आई है ये मेरे किसी गुनाह की सज़ा है, तू तो ऐसा मेरे ऊपर नहीं करता। इससे आप देखेंगे कि फिर तौबा की तरफ तवज्जो जाएगी और इंसान अपने गुनाहों की माफ़ी मांगेगा। फिर फरमाया, हमने तुझे तमाम लोगों को पैगाम पहुंचाने वाला बनाकर भेजा है और अल्लाह ताला गवाह काफ़ी है। इस रसूल की जो इताअत करे, इसी ने अल्लाह की फरमाबरदारी की, और जो मुंह फेर ले, तो हमने आपको कुछ इन पर निगेबान बनाकर नहीं भेजा। बार बार अल्लाह के रसूल की इताअत। आप ज़रा से तसव्वुर में लाइए, नबी सल्लम की ज़िंदगी में कोई शख्स आता, कहता, अल्लाह के नबी, मुझे आपसे बहुत प्यार है, अल्हम्दुलिल्लाह, आप मुझे बड़े अच्छे लगते हैं, बहुत अच्छी बात है, मैं आपको देखना चाहता हूँ, अल्हम्दुलिल्लाह, बस एक मेरा मसला है, आप जो कहेंगे ना वो मैं करूँगा नहीं। समझ आइए, अल्लाह के नबी उसको जवाब में भला क्या कहेंगे? चल कोई बात नहीं, तू मुझे देखता तो रहता है ना, तू मुझसे प्यार तो करता है ना, तू मुझे खुश तो करना चाहता है ना, जा फिर, तू कुछ भी ना मेरी बात मान तो मैं तेरी सिफारिश कर दूंगा। बात बनती है? सिफारिश किसकी की जाती है? जो बात माने। तो कई लोग होते हैं जो बात नहीं मानते, लेकिन ये सब कुछ चाहते हैं, जो इस वक्त भी आधी से ज़्यादा उम्मत नबी सल्लम से चाहती है। अल्लाह के नबी की महफिल में आके बड़ी बड़ी बातें, बाहर जाकर क्या करते हैं, ज़रा सुनिएगा। 81, 82, ये कहते हैं कि इताअत है, फिर जब आपके पास से उठकर बाहर निकलते हैं तो इनमें से एक जमात जो बात आपने या इसने कही है इसके खिलाफ रातों को मशवरा करती है, इनकी रातों की बातचीत अल्लाह ताला लिख रहा है, तो आप इनसे मुंह फेर लें और अल्लाह पर भरोसा रखें, अल्लाह ताला काफ़ी कारसाज़ है। अफला यतदब्बरून अल-कुरआन, क्या ये लोग कुरान में गौर व फिक्र नहीं करते? अगर ये अल्लाह ताला के सिवा किसी और की तरफ से होता तो यकीनन इसमें भी कुछ इख्तलाफ पाते। देखिए माशाल्लाह 5 पारे हो गए हैं, आपको अभी तक कुरान में कोई इख्तलाफ दिखा कि एक जगह लिखा हो कि नमाज़ पढ़ो और दूसरी जगह लिखा हो ना पढ़ो? ऐसा नहीं है ना। तो ये सिमेट्री और यूनिवर्सल होना इस किताब का, इस बात की दलील है कि ये एक अल्लाह ताला की तरफ से है, और अल्लाह ताला आपको, मुझे इस किताब पे गौर व फिक्र करते हुए इस पे अमल करने की तौफीक अता फरमाए। ये सारी बातें आपको तक किनकी हैं, मैं थोड़ा सा बता दूं, शायद आपको फ़ायदा हो। मुनाफिकीन, नबी सल्लल्लाहु अलैहि वसल्लम इतने खुले दिल के थे कि आपकी बात हर एक सुन सकता था। अल्लाह के नबी को पता था कि कुछ लोगों के दिल खोटे हैं, वो प्यार नहीं करते, वो प्यार कर ही नहीं सकते, वो बातें तो बनाते हैं लेकिन अमल नहीं करना चाहते, लेकिन आपने कभी किसी के ऊपर अपनी हिदायत का दरवाज़ा बंद नहीं किया था, बंद कमरों में ये पैगाम नहीं दिया, और ये पैगाम बंद कमरों में देने वाला भी नहीं है। खुल के दीजिए, बाहर कीजिए, अल्लाह ताला उतने रास्ते खोल देगा। अब वहाँ बैठते तो बातें सुनते, जी 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 करते, اور جب واپس جاتے تو راتوں کو اپنی میٹنگز میں، اپنی خفیہ کنورسیشنز میں یہ کچھ باتیں کرتے جو ابھی ہے، خلاف باتیں کرتے، کچھ پوائنٹس لے لیتے. یاد رکھیے، ہر بندہ آپ کے گروپ میں اس لیے نہیں ہوتا کہ وہ آپ سے فائدہ لے، وہ صرف اس لیے بھی ہوتا ہے کہ آپ کو دیکھے آپ کر کے آ رہے ہیں تاکہ ہم بھی وہی کریں. کرنے دیجئے، آپ کا کیا جاتا ہے، آپ کا میرا کیا بگڑے گا. یہاں ہر ایک سننے آئے الحمدللہ، اور اگر کوئی صرف اس لیے آ کر بیٹھ جائے کہ ذرا دیکھوں کیا کر رہے ہیں کیسے کر رہے ہیں، وہ پنکھے گنے، وہ لائٹیں گنے، وہ اے سی گنے، ہمارا کیا جاتا ہے، کر لے، جو لینے آئیں گے وہ ملے گا. یہ آتے تھے، لیکن اللہ کے نبی کے کلام میں اتنا اثر تھا، پر تاثیر آپ کا بیان تھا، کہ ایسے ایسے لوگ ایون یہود کے بھی آپ کی محفلوں میں آتے اور اپنا دل آپ کو دے جاتے. حق کی یہی پہچان ہے کہ دین کی بات اس کو اثر کرتی ہے جس نے لینا ہوتا ہے، اور کبھی کبھی ایک لینا نہیں چاہتا لیکن اللہ تعالیٰ اس کا بھی دل کھول دیتا ہے. تو یہاں ساری وہی باتیں ہیں جو ایک سنیریو چل رہا ہے. فرمایا آیت 83، جہاں انہیں کوئی خبر امن کی یا خوف کی ملی انہوں نے اسے مشہور کرنا شروع کر دیا، حالانکہ اگر یہ لوگ اس رسول کے اور اپنے میں سے ایسی باتوں کی تہ تک پہنچنے والوں کے حوالے کر دیتے تو اس کی حقیقت وہ لوگ معلوم کر لیتے جو نتیجہ خز کرتے ہیں. مراجعہ کی سنی سنائی باتیں اڑانے کی بجائے اس نے کہا، اس نے کہا، کس نے کہا، کیلو کال اس بندے تک بات پہنچا دیجئے جو اس کا ذمہ دار ہے. اس میں بڑی عمل کی بات ابھی نکلے گی اس میں سے. کبھی بھی باتوں کو اڑانا نہیں چاہیے. جس کی بات ہے، جس کو بتانے سے فائدہ ہو سکتا ہے، جو اس کا ذمہ دار ہے اس کو بتا دیجئے اور پھر خاموش ہو جائیں. یاد رکھیے، کئی اجتماعی باتیں صرف اس لیے بگڑ جاتی ہیں کہ وہ صحیح جگہ پہ کرنے کی بجائے دوسروں کے ساتھ کی جاتی ہیں، جس سے دل بھی کھٹے ہوتے اور پتہ نہیں کیا کچھ ہوتا. تو وہی بات اللہ تعالیٰ ان کو نصیحت کر رہے ہیں کہ بہتر تھا اگر ان کو کوئی کمی پیشی نظر آ گئی تو ان کو بتاتے جو اس کو دور کرتے، بجائے اس کے کہ دوسروں سے جا کے اس کو ڈسکس کریں. اور اگر اللہ تعالیٰ کا فضل اور اس کی رحمت تم پر نہ ہوتی تو چند لوگوں کے سوا تم سب شیطان کے پیروکار بن چکے ہوتے. پتلا کیا چلا؟ کہ اللہ کی رحمت ہی ہے جو بندے کو شیطانی حملوں سے بچاتی ہے. اور یاد رکھیے کہ اللہ تعالیٰ جب بچانے پہ آتا ہے نا تو پھر کوئی اس کو روک نہیں سکتا. تو اللہ کی راہ میں جہاد کرتا رہے. تجھے صرف اپنی ذات کی نسبت حکم دیا جاتا ہے. ہاں، ایمان والوں کو رغبت دلاتے رہیے. بہت ممکن ہے کہ اللہ تعالیٰ کافروں کی جنگ کو روک دے، اور اللہ تعالیٰ سخت قوت والا ہے اور سزا دینے میں بھی سخت ہے. یہ اگلی آیت بہت پیاری ہے، اس کو ہائی لائٹ کیجئے گا. اللہ کا رحم، اللہ کی محبت اس سے جھلکتی ہے. جو شخص کسی نیکی یا بھلے کام کی سفارش کرے اسے بھی اس کا کچھ حصہ ملے گا، اور جو برائی اور بدی کی سفارش کرے اس کے لیے بھی اس میں ایک حصہ ہے، اور اللہ تعالیٰ ہر چیز پر قدرت رکھنے والا ہے. اور جب تمہیں سلام کیا جائے تو تم اس سے اچھا جواب دو یا ان الفاظ کو لوٹا دو. بلا شبہ اللہ تعالیٰ ہر چیز کا حساب لینے والا ہے. اللہ تعالیٰ وہ ہے جس کے سوا کوئی معبود نہیں. وہ تم سب کو یقیناً قیامت کے دن جمع کرے گا، جس کے آنے میں کوئی شک نہیں. اللہ تعالیٰ سے زیادہ سچی بات والا اور کون ہوگا؟ تو کیا پتہ چلا کہ برائی اور بھلائی دونوں جو بھی کسی انسان پہ آتی ہے تو اس میں سے بھلائی کو اللہ کی طرف کرنا چاہیے اور برائی کو اپنے نفس کی. کیوں؟ اس لیے کہ برائی بھی اگرچہ اللہ کی مشیت سے آتی ہے. مشیت کیا ہے؟ اس کے چاہنے سے. یہ الگ بات ہے کہ اللہ کی وہ رضا نہیں ہوتی، یہ کسی گناہ کا صلہ ہوتی. اس لیے فرمایا کہ تمہارے نفس سے ہے، یعنی تمہاری غلطیوں، کوتاہیوں اور گناہوں کا نتیجہ ہے. جس طرح یہ بات فرما دی کہ جو مصیبت پہنچتی ہے تمہارے اپنے عملوں کا نتیجہ ہے، اور بہت سے گناہ تو معاف کر دیے جاتے ہیں. چلیے خود سے کچھ پوچھتے ہیں. کیا میں آنے والی مصیبت پر اپنی غلطی کا احساس کرتی ہوں؟ کبھی کوئی مصیبت آتی ہے تو میں مان جاتی ہوں کہ یہ میری وجہ سے ہے؟ کیونکہ اصل میں ہم ہر چیز کو دوسروں کے ساتھ جوڑنا چاہتے ہیں. آپ دیکھیے کہ جتنا زیادہ آپ دوسروں کے ساتھ اپنی چیزوں کو جوڑیں گے نا، اتنا آپ اپنے آپ کو معصوم اور سچے بے بیچاری. آپ کسی سے کوئی بات تو کریں، پوری سنتے ہی نہیں ہیں. صفائیاں پیش، اس کا وجہ، اس کی وجہ، میری وجہ، میری نہیں، اس کی نہیں، اور اس کی، اور نتیجہ کیا نکلتا ہے؟ وہی نکلتا ہے جو کہ آج نکل رہا ہے. ایک جملہ لکھیے، اپنی ناکامیوں کی ذمہ داری قبول کیجیے. اللہ تعالیٰ آپ کو کامیاب کرنا شروع کر دے گا. آج کے بعد کسی کو ذمہ دار نہ ٹھہرائیں، نہ شوہر کو، نہ بیوی کو، نہ بچے کو، نہ رشتہ داروں کو. اکثر لوگ کہتے ہیں فلاں نے میری زندگی خراب کر دی، فلاں نے یہ کر دیا. تو یاد رکھیے، ایسا بندہ کبھی بھی پھر اپنی اصلاح نہیں کرے گا. आपको मुझे हमेशा अपने लिए ये क्राइटेरियन बनाना है कि अपने आप को सच्चा साबित करना है। किस रंग में? जब कोई खैर मिले आप दूसरों को शामिल करें। आपको नेमत मिली, आपके नहीं ये मिली किसी और की वजह से, मैं तो बस बीच में ऐसे ही एक मोहरा हूँ। यकीन कीजिए आप करके देखिए, जो प्यार मोहब्बत इज्जत आपको इस बात से मिलेगी वो इससे अलावा नहीं मिलेगी। इस रुकू में से हमने क्या सीखा नोट कीजिएगा। पहली बात है नमाज कायम करना है, ज़कात देनी है, अल्लाह ताला का खौफ रखना है, उसकी इताअत करनी है, रसूल की इताअत भी करनी है, भरोसा अल्लाह पर, और सबसे बढ़ के अफला या तदब्बरून अल कुरान, कुरान पाक पर गौर व फिक्र कीजिए। कोई ख़बर सुने तो ज़िम्मेदारान तक पहुंचा दीजिए। बातों से सही नतीजा अख़ज़ कीजिए। अल्लाह की राह में लड़िए। अहले ईमान को हक काम के लिए उकसाइए। भलाई की सिफारिश करनी है। एहतराम के साथ सलाम कीजिए, और अगर कोई आपसे सलाम करे तो उसको अच्छा जवाब दीजिए। लोगों से नहीं डरना जैसे कि अल्लाह से डरना है। अल्लाह ताला के अहकामात पर एतराज़ नहीं करना। अहले इस्लाम के ख़िलाफ़ बाहमी मशवरेबाजी नहीं करनी। अफवाहें नहीं फैलानी और बुराई की सिफारिश नहीं करनी। और सबसे बड़ी बात जो इस रुकू में मुझे समझ आई है, तकदीर पर राज़ी रहिए। जो होना है वो होगा, जो हो गया उसको कबूल कीजिए, और अल्लाह ताला आपके लिए आगे खैर के रास्ते बना देगा। आप ज़िम्मेदारी कबूल कर लीजिए, फिर आप देखिए कि अल्लाह ताला आपको कितना ज़्यादा सुरखरू करता है।